नेपाल दर्पणमा साथी अर्जुन पोखरेलसँगै सुनिता पहरीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर्बल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
चुनाव आचार संहिता विपरीत काम गरेको भन्दै पर्यटन मन्त्री जितेन्द्र नारायण देवसँग स्पष्टीकरण माग। दलको कार्यक्रममा सहभागी पुननिर्माण प्राधिकरणका सीईओ पोखरेललाई प्युठानबाट फर्कन निर्देशन।
कार्यदललाई 3 दिनभित्र प्रतिवेदन तयार गर्न एमाले र माओवादी केन्द्रका शीर्ष नेताको निर्देशन। 7 दिनभित्र घोषणा पत्रको मस्यौदा बनाउनु पर्ने।
चुनावी रणनीति बनाउन कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धन दिनभर छलफलमा व्यस्त। उम्मेद्वार चयनको मापदण्डबारे छलफल गर्न कांग्रेस केन्द्रीय कार्य समितिको बैठक भोलि।
वर्षको साहित्यतर्फको नोबेल पुरस्कार बेलायती लेखक काजुओ इसिगुरोलाई। उनका कृतिले संसारबारे पाठकको भ्रम चिर्न सहयोग पुर्याएको ठहर।
र विश्वकप फुटबल छनौट अन्तर्गत आज राति 9 वटा खेल हुँदै।
सहुलियतमा डाक्टर बन्ने सुवर्ण अवसर।
चीनको सरकारी डाली विश्वविद्यालयले गएको 13 वर्षदेखि 17 लाख रुपियाँमै अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त एमबीबीएस कोर्स गराइरहेकोले एमओई टीयू केयू पीएएचएस पाटन तथा बीपीकेएचएस धरानमा सञ्चालन हुने प्रवेश परीक्षाहरूमा वा अघिल्लो वर्षको प्रवेश परीक्षाहरूमा उत्तीर्ण भएका इच्छुक विद्यार्थीहरूले सम्पर्क राख्नुहोला।
विश्वविद्यालयका विशेषताहरू विश्व स्वास्थ्य संगठन तथा नेपाल मेडिकल काउन्सिलद्वारा मान्यता प्राप्त।
विशेष छात्रवृत्तिको व्यवस्था साथै उत्पादित जनशक्ति नेपालका चर्चित अस्पतालहरूमा कार्यरत।
24 घण्टा सेवाका लागि स्पीड इन्टरनेशनल प्राली पुतली सड़क काठमाडौँ।
फोन 01-44-45-712 44-45-713।
युनाइटेड टेक्निकल कलेज भरतपुर चितवनको नयाँ भर्ना सम्बन्धी सूचना।
पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त आईएसओ 9001:2015 सर्टिफाइड दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने। हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन तथा डिन लिस्ट अवार्ड समेत लिन सफल यस युनाइटेड टेक्निकल कलेज चितवनमा बीई सिभिल र इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स अध्ययनका लागि सीमित सिट खाली रहेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
सम्पर्क युनाइटेड टेक्निकल कलेज भरतपुर 11 चितवन।
फोन 056-527-982।
मोबाइल 98-550-63-794 98-550-50-860।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। निर्वाचन आयोगले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्र नारायण देव र राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सीईओ गोविन्द पोखरेलसँग स्पष्टीकरण मागेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक संजीव गौतमलाई आयोगको सहमति बिना सरूवा गरेको विषयलाई लिएर नागरिक उड्डयन मन्त्री देवलाई 24 घण्टाभित्र आयोगमा उपस्थित भई स्पष्टीकरण दिन भनिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो। त्यस्तै नेपाली कांग्रेसका कार्यकर्तासँग भेटघाट गरी प्युठानमा पार्टीको कार्यक्रममा सहभागी भएको भन्दै आयोगले राष्ट्रिय पुननिर्माण प्राधिकरणका सीईओ पोखरेललाई पनि स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो। साथै पोखरेललाई तत्काल प्युठानबाट फर्कन पनि आयोगले निर्देशन दिएको छ।
एमाले र माओवादी केन्द्रका शीर्ष नेताले उम्मेद्वार छनौट समितिलाई 3 दिनभित्र प्रतिवेदन तयार पार्न निर्देशन दिएका छन्। हिजो एमाले महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा समिति गठन भएको थियो। यस्तै घोषणापत्र निर्माण समितिलाई पनि 7 दिनभित्र घोषणापत्र तयार पार्न भनिएको छ। सिंहदरबार स्थित एमाले संसदीय दलको कार्यालयमा आज बसेको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका शीर्ष नेताले उम्मेद्वार छनौट समिति र घोषणापत्र तयार गर्न गठित कार्यदललाई छिटो काम सक्न निर्देशन दिएको हो। एमाले र माओवादी बीच अरू साना दललाई दिएर बाँकी रहेको स्थानमा 60-40% आधारमा प्रत्यक्षतर्फको उम्मेद्वार चयन गर्ने सहमति भएको छ। यस्तै गठबन्धनलाई अझ मजबूत बनाउने विषयमा पनि छलफल भएको एमाले नेता सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो।
यसैबीच नेपाली कांग्रेसको नेतृत्वमा बनेको लोकतान्त्रिक गठबन्धनले कार्यदललाई पूर्णता दिएर काम शुरू गरेको छ। 6 पार्टीबाट 7 सदस्यीय कार्यदल गठन गर्ने हिजो भएको सहमति अनुसार गठबन्धनका विविध पक्षबारे छलफल शुरू भएको हो। आज औपचारिक बैठक बस्न नसके पनि उम्मेद्वार चयन, घोषणा पत्र लेखन लगायतका विषयमा छलफल भएको कार्यदलका सदस्य विक्रम पाण्डेले जानकारी दिनुभयो। कार्यदलमा कांग्रेसका तर्फबाट विमलेन्द्र निधि र मिनेन्द्र रिजाल, राजपाबाट सर्वेन्द्रनाथ शुक्ल, संघीय समाजवादी फोरमबाट राम सहाय यादव, नेपाल फोरम लोकतान्त्रिकबाट गोपाल दहित, राप्रपा प्रजातान्त्रिकबाट बुद्धिमान तामाङ र राप्रपा नेपालबाट विक्रम पाण्डे हुनुहुन्छ।
यस्तै नेपाली कांग्रेसले वामपन्थी गठबन्धनमा सहभागी नभएका दललाई लोकतान्त्रिक गठबन्धनमा सहभागी हुन आह्वान गरेको छ। केन्द्रीय कार्य सम्पादन समितिको बैठकले दलहरूलाई लोकतान्त्रिक गठबन्धनमा सहभागी हुन अपील गरेको हो। हिजोदेखि शुरू भएको कार्य सम्पादन समितिमा पछिल्लो राजनीतिक घटनाक्रम र चुनावी रणनीतिबारे छलफल भएको नेताहरूले बताएका छन्। उम्मेद्वार चयनको मापदण्ड र चुनावी तालमेलबारे छलफल गर्न कांग्रेसले भोलि बिहान केन्द्रीय कार्य समितिको बैठक बोलाएको छ।
साना पार्टीको 33-दलीय मोर्चाले मंगसिरमा हुने प्रदेश सभा र प्रतिनिधि सभाको चुनाव नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह हसिया हथौडा लिएर लड्ने भएका छन्। नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावमा तालमेल र पार्टी एकताको निर्णय भएपछि मोर्चाले आज हसिया हथौडा चुनाव चिन्ह लिएर चुनावमा जाने निर्णय गरेको हो। मोर्चाका संयोजक युवराज सफलले अग्रगामी शक्तिका रूपमा वाम मोर्चा गठन गर्ने दुई ठूला पार्टीको निर्णयको स्वागत गर्दै माओवादी केन्द्रको निर्वाचन चिन्हमा चुनावमा सहभागी हुने र चुनावी तालमेल गर्ने निर्णय भएको जानकारी दिनुभयो। यस्तै समाजवादी जनता दल, जनजागरण पार्टी नेपाल र नेकपाले पनि माओवादी केन्द्रको निर्वाचन चिन्हमा नै चुनावमा सहभागी हुने निर्णय गरेको छ।
यस्तै पशुपति शमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिक र प्रकाश चन्द्र लोहनी नेतृत्वको राप्रपा राष्ट्रवादी पार्टी आउँदो मंगसिरमा हुने चुनावमा एउटै चुनाव लिएर चुनाव लड्ने भएका छन्। दुवै पार्टीको चुनाव चिन्ह गोलाकारभित्र हलो हुनेछ। दुवै दलले हलो चुनाव चिन्ह दावी गरे पनि निर्वाचन आयोगले रापरपा राष्ट्रवादीलाई हरो र रापरपा प्रजातान्त्रिकलाई गोलाकारभित्र हलो चुनाव चिन्ह दिएको छ।
आफ्ना माग पूरा नभएको भन्दै डाक्टर गोविन्द केसी 13 पटक अनसनमा बस्नु भएको छ। आज त्रिवी शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गरेर डाक्टर केसीले माफियाका स्वार्थ समेटेर चिकित्सा शिक्षा विधेयक पारित गराउने षड्यन्त्र भइरहेको भन्दै आफू 13 पटक अनसनमा बस्न बाध्य भएको बताउनुभयो। चिकित्सा शिक्षा विधेयक ल्याउन आफूले धेरै वर्षदेखि संघर्ष गरे पनि विधेयकबारे आफूसँग एक पटक पनि छलफल नगरी पारित गराउन खोज्नु आपत्तिजनक भएको डाक्टर केसीको भनाई छ। काठमाडौँ विश्वविद्यालय अन्तर्गतका मेडिकल कलेज माथेमा कार्यदलले तोकेको भन्दा महँगो शुल्क लिएर एमबीबीएसमा विद्यार्थी भर्ना लिँदा पनि सरकार चुप बसेको भन्दै डाक्टर केसीले माथेमा कार्यदलले दिएको प्रतिवेदनका सबै कुरा समेटेर मात्रै विधेयक पारित गर्नुपर्ने बताउनुभयो। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययन अध्यापन शुरू गर्न तत्काल बजेटको व्यवस्था गर्नुपर्ने, कैलाली, दाङ, डोटी, डडेलधुरा, धनुषा, महोत्तरी, उदयपुर, पाँचथर, इलाम लगायतका ठाउँमा तत्कालै सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया थाल्न पनि डाक्टर केसीले माग गर्नुभएको छ। यस्तै चारको अभियोगमा पदबाट हटाइएका विभिन्न संस्थान र कार्यालयका कर्मचारीलाई कार्यवाही गरेर रकम वसुल गर्न पनि डाक्टर केसीले माग गर्नुभएको छ।
नारायणगढ़ मुगलिन सड़कको विकल्पमा अरू दुईवटा सड़कलाई विस्तार गरिने भएको छ। धादिङको मलेखुबाट चितवनको भण्डारा जोड्ने ग्रामीण सड़क र मुगलिनबाट देवघाट हुँदै नवलपरासीको गैंडाकोटसम्मको सड़कलाई नारायणगढ़ मुगलिन सड़कको विकल्पका रूपमा निर्माण गर्न लागि हो। नारायणगढ़ मुगलिन सड़कमा दैनिक 8,000-10,000 गाड़ी गुड्छन् भने आउँदा दिनमा गाड़ीको चाप अझै बढ़ने देखिएपछि विकल्पको खोजी गरिएको हो। दुवै विकल्पका सड़कको विस्तृत डिजाइनका लागि परामर्शदाता छनौट गरिसकिएको सड़क विभागको एसियाली विकास बैंक आयोजनाका निर्देशक केशव कुमार शर्माले जानकारी दिनुभयो। उहाँका अनुसार यी सड़क 4 लेन वा 2 लेन बनाउँदा लाग्ने खर्च साथै सुरुङ बनाउँदा वा नबनाउँदा लाग्ने लागतबारे फरक फरक अध्ययन गरी विस्तृत प्रतिवेदन माग गरिएको छ।
तपाई अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले चुनाव आचार संहिता विपरीत काम गरेको भन्दै पर्यटन मन्त्री जितेन्द्र नारायण देवसँग स्पष्टीकरण माग, कार्यदललाई 3 दिनभित्र प्रतिवेदन तयार गर्न एमाले र माओवादी शीर्ष नेताको निर्देशन लगायतका खबर प्रस्तुत गर्यो। नेपाल दर्पणमा रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
हिजो आज नेपालीको विदेश जानी बानी, कोही जान्छन् जानी जानी, कोही जान्छन् जानी, कति लाग्छ खर्च खर्च कमै कति हुन्छ, ओभर टाइम बिदानी अरू के दिन्छ, काम के हो बसेका हो के हुन्छु विदा, स सबै कुरा प्रष्ट हुनु नराखिदु विदेश जाँदा बुझेर जानु धोका ठाकर कसैले नखानु धोका ठाकर कसैले नखानु
काम गर्न विदेश जाँदै हुनुहुन्छ भने आफू जाने ठाउँ गर्नुपर्ने काम कम्पनीसँगको सम्झौता पत्र जस्ता कुरा राम्रोसँग हेरेर मात्रै जानुहोला यसमा अरूको भर पर्नुहुन्न नत्र विदेशमा दुःख पाइन्छ
विगत 19 वर्षदेखि चीनका उच्च स्तरीय विश्वविद्यालयहरूमा एमबीबीएस अध्ययनका लागि परामर्श गर्दै आएकोमा आगामी अक्टोबर सेसनमा एमबीबीएस पढ्नका लागि गुआङझो मेडिकल युनिभर्सिटी र कुनमिङ मेडिकल युनिभर्सिटीमा सीमित सिटका लागि भर्ना लिइरहेको हुँदा इच्छुक विद्यार्थीहरूले सम्पर्क राख्नुहोला
विशेषताहरू
विश्व स्तरका सरकारी विश्वविद्यालयहरू
अङ्ग्रेजी माध्यममा पढाइ हुने
एमडी एमएस का लागि सोही विश्वविद्यालयमा पूर्ण छात्रवृत्तिको अवसर
उत्पादक डाक्टरहरू नेपालका प्रमुख अस्पतालहरू सहित युएसए र युकेमा पनि कार्यरत
चीनका सस्ता भन्दा पनि स्तरीय मेडिकल युनिभर्सिटीमा भर्ना भए आफ्नो भविष्य उज्जवल बनाउनुहोस्
थप जानकारीका लागि एजुकेशन नेटवर्क प्रणाली ज्ञानेश्वर काठमाडौँ
फोन 01-44-15-234 98-5-11-49-240
तपाई अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ यतिन्जेल हामीले चुनाव आचार संहिता विपरीत काम गरेको भन्दै पर्यटन मन्त्री जितेन्द्र नारायण देवसँग स्पष्टीकरण माग कार्यदललाई 3 दिनभित्र प्रतिवेदन तयार गर्न एमाले र माओवादी केन्द्रका शीर्ष नेताको निर्देशन लगायतका खबर प्रस्तुत गर्यौं
अब बाँकी खबर यो वर्षको दशैं आज सकिँदैछ आश्विन शुक्ल प्रतिपदाको दिनदेखि शुरू भएको दशैं पर्व आज कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेपछि सकिन्छ पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी आज बेलुकी जाग्राम बसेको घरमा प्रवेश गरी धन ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने जनविश्वास रहेको छ आजैदेखि सौभाग्य सम्पत्ति श्रेय प्राप्तिका लागि आकाश दीप पनि बाल्ने गरिन्छ यसैबीच कोजाग्रत पूर्णिमाको अवसरमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले भक्तपुरको नवदुर्गा मन्दिरमा पूजा गर्नुभएको छ
राष्ट्रपति विद्यादेवी भण्डारीले शिलान्यास गरेको 1.5 वर्षपछि गोर्खाको बारपाकमा भूकम्प स्मृति पार्क निर्माणको प्राविधिक काम शुरू भएको छ राष्ट्रपतिले शिलान्यास गरेको झण्डै 10 महिनापछि गएको फागुनमा मात्रै राष्ट्रिय पुननिर्माण प्राधिकरणले पार्क निर्माणको योजना स्वीकृत गरेको थियो अहिले भने पार्कको डिजाइन तयार पार्ने काम सकिएको छ डिजाइन स्वीकृत भई लागत अनुमान पनि तयार पारिसकेको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले जनाएको छ पार्क निर्माणका लागि 16 करोड़ 15 लाख रूपियाँ खर्च हुने अनुमान गरिएको छ सबै प्रक्रिया सरासर पूरा भए कार्तिक दोस्रो हप्तासम्म ठेक्का सम्झौताको काम सकिने डिभिजन कार्यालयले जनाएको छ
संघीयता कार्यान्वयनपछि कान्छो जिल्लाको रूपमा स्थापना भएको पूर्वी रूकुममा आज महत्वपूर्ण कार्यालय उद्घाटन गरिएको छ पूर्वी रूकुममा आज जिल्ला प्रशासन कार्यालय जिल्ला समन्वय समिति र नेपाल प्रहरीको जिल्ला कार्यालय लगायतका कार्यालय शुरू गरिएको हो कार्यक्रममा गृहमन्त्री जनार्दन शर्माले लामो समयदेखि पूर्वी रूकुमका नागरिकले माग गर्दै आएको फरक जिल्ला स्थापना गर्ने माग सफल भएको भन्दै स्रोत र साधनको परिचालन गरेर जिल्लालाई नमूनाका रूपमा विकास गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो
कञ्चनपुरको पुनर्वासमा भारतीय वन विभागका कर्मचारीले निर्माण गरिरहेको माटोको डिल बनाउने काम रोक्न स्थानीय प्रशासनले निर्देशन दिएको छ भारतले आफ्नो क्षेत्रमा खाडल बनाइरहेको भए पनि त्यसबाट निस्केको माटो 10 गजा क्षेत्रमा थुपार्न थालेपछि सशस्त्र प्रहरी नेपाल प्रहरी र स्थानीयवासीले आज रोकेका हुन् भारतको दुदुवा नेशनल पार्कका जंगली जनावरको संरक्षण गर्न भन्दै भारतीय वन कर्मचारीले हिजोदेखि डिल बनाउन थालेका हुन्
यति बेला देशका धेरै ठाउँमा धान पाक्ने र केही ठाउँमा धान काट्ने बेला पनि भएको छ पूर्वी नेपालका झापा मोरङ लगायतका जिल्लामा धान पाकेर काट्ने बेला हुन लागेको छ भने पश्चिमका कैलाली कञ्चनपुरमा किसानले धान काटिरहेका छन् रोपाई र गोडमेल गरेर धान पाकिसकेपछि काट्न र भित्राउन पनि विशेष ध्यान दिनुपर्छ असोज महिनामा धान काट्ने र कार्तिक महिनामा धान भित्राएर धेरै किसानले मंगिरमा हुने प्रदेश र प्रतिनिधि सभाको चुनावमा भोट हाल्ने योजना बनाएका छन् कैलाली कपिलवस्तु र झापाका उज्यालो सहकर्मीको सहयोगमा विष्णु विश्वकर्माको रिपोर्ट
कैलालीका किसान यति बेला धान थन्क्याउन व्यस्त छन् असारको पहिलो हप्तामै धान रोपेका धेरै किसान हिजो आज धान काटेर सुकाउँदै छुट्न व्यस्त भएका हुन्। धान पाकेपछि पनि बीचबीचमा पानी पर्न थालेपछि पाकेको धान पनि गल्न सक्ने भएकाले धान काट्न शुरू गरेका उनीहरूले तिहारसम्म भित्रै सक्ने योजना बनाएका छन्। रोप्दादेखि नै पर्न थालेको पानी धान पाकिसक्दा पनि नरोकिएपछि यस वर्ष पोहोरको जस्तो धान नफलेको कैलाली धनगढीकी राधिका केसी बताउनुहुन्छ।
रोगले र पानीको बेमौसमी हिसाबले पानी आयो अनि पानी धान पसुने बेलामा पानी आएन, त्यसै कारणले धान खसिरहनु भएको छ।
कैलालीमा धान काट्न शुरू भइसक्दा रूपन्देही, कपिलवस्तु, चितौन लगायतका जिल्लामा अहिले धान पसाउन लागेको छ। समयमै पानी नपरेपछि ढिलो रोपिएको धान ढिला पाक्ने भएकाले एक दुई हप्तापछि धान काट्न शुरू गरिने किसानको भनाइ छ। देशमा पहिलो पटक प्रदेश र प्रतिनिधि सभाको चुनाव आउन लागेकाले पनि सकेसम्म छिटो धान काटेर भित्र्याउनु पर्ने कपिलवस्तुका किसान अब्दुल सलाम बताउनुहुन्छ।
10-15 दिनमा खेतको बाली यो धान सम्पन्न हुन्छ, हामीहरू कटाईमा लाग्छु, तर हाम्रो यो चुनाव पनि आइरहेछ, हामी आफ्नो मेहनत गरेर चुनावमा पनि लाग्छु, खेती किसानीमा पनि लाग्छु।
पूर्व झापाका किसान पनि धान काट्ने तयारीमा छन्। चुनावमा आफू निकटका दल र उम्मेद्वारलाई भोट माग्ने र सहयोग गर्न भ्याइ नभ्याइ हुने भएकाले त्यस अघि नै धान काटिसक्ने योजना बनाएको झापाकी किसान मिनु राईको भनाइ छ।
अब त्यसरी धान थन्काउने कि भोट दिन जाने, कति कता अब माग्नु पनि पर्ने हुन्छ, कति नेताहरू हुन्छन् अब जाउँ भन्ने हुन्छ, सहयोग एक दुई दिन जाउँ भोट मागौँ भन्ने हुन्छ, कति त अब किसानहरूको त अब खेती नगरी त अब कहीँ छैन।
बर्सातको बेला धान रोप्नदेखि गोडमेल गर्न दुःख गरे जतिकै पाकेको धान काट्न र भित्र्याउन पनि विचार गर्नुपर्छ। खेतमा धेरै दुःख गरी रोपिएको धान बालीको स्याहार सुसारसँगै धान काट्दा पाके नपाकेको राम्ररी थाहा पाउन र भित्र्याउन विशेष ध्यान दिनुपर्ने नेपाल कृषि अनुसन्धान परिषद नार्का धान बाली विशेषज्ञ हरिकृष्ण उप्रेति बताउनुहुन्छ।
धान पाकै पाकेन, काट्ने बेला भयो कि भएन भन्ने कुरा थाहा पाउनु पर्यो। त्यो गर्नलाई धानको चाहिँ बालाको जुन डाँड छ, पेडङ्कल भन्छौँ हामी त्यसलाई, त्यो चाहिँ पराले रङको भएपछि धान पाक्यो भन्ने कुरा थाहा हुन्छ। धान काटेर खेतमा चाहिँ पारिलो घाम लागेको दिनको कम्तीमा 4 घाम त्यो सुकाएर राख्यौँ भनेदेखि भुनपुतला पनि नलाग्ने हुन्छ र अनि पछि चामल पनि कम टुक्रिने सम्भावना हुन्छ।
नेपालीको मुख्य बालीका रूपमा रहेको धान यस वर्ष पोहोरको भन्दा बढ़ी उत्पादन हुने कृषि विकास मन्त्रालयका सूचना अधिकृत मणिरत्न अर्याल बताउनुहुन्छ। तराईका जिल्लामा बाढ़ीले क्षति गरे पनि भदौ महिनामा राम्रो पानी परेकाले देशैभर 90% धान रोपाई भएको उहाँको भनाइ छ। गत वर्ष 52 लाख मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष बढ़ेर 54 लाख मेट्रिक टन धान उत्पादन हुने अर्याल दावी गर्नुहुन्छ।
पानीको लेभल एकचोटि सर्नको डुबाएर पछि वाटर लेभलसँग घटेको कारणले गर्दा मलिलो माटो पनि थप हुन गएको कारणले गर्दा पोहोरको तुलनामा 90% रोपाई भएको र त्यो टप सोइल चाहिँ डेड भएको कारणले गर्दा लगभग 2 लाख मेट्रिक टन बढ्ने गरेर यो पटक हामीले 54 लाख मेट्रिक टन चाहिँ फल्ने अनुमान गरेका छौँ।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा। मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निपमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौ।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेसन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42 38 545 42 38 545।
एभरेस्ट ब्याङ्क रहेको बिल्डिङको 3rd फ्लोर।
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, VTS प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की। फोन नम्बर 01-4032-961 र 62। वेबसाइट drishtiaye.org। अन्य शाखाहरू विश्वज्योतिमल जमल, चाबैल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंज पनि। दृष्टि आँखा केन्द्र,
सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
सुन्दर नगरकोटमा अवस्थित होटल म्यारीगोल्डमा बिहानको सूर्योदय, मनोरम हिम श्रृङ्खला, जंगल वाक, नेपाली पन झल्किने संस्कृति, प्राकृतिक सुन्दरता र साँझको सूर्यास्त हेर्दै टिपिकल नेपाली खाना साथै विदेशी परिकारको स्वादमा रमाउनुहोस् आफू र आफन्तहरूसँग।
यति मात्र होइन, अफिसको कन्फरेन्स, ट्रेनिङ, सेमिनारको लागि हल र उपयुक्त वातावरण।
होटल मैरीगोल्ड नगरकोट भक्तपुर फोन नंबर 6680029 9841 43 04 68 वेबसाइट www.hotelmarigold.com.np
होटल मैरीगोल्ड अ प्लेस टू कॉल हेवन।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईलाई फेरि स्वागत छ।
अब बाँकी खबर। साहित्य चौतारी झापाले राष्ट्रकवि माधव प्रसाद घिमिरेलाई अभिनन्दन गरेको छ। राष्ट्रकवि घिमिरेको लैनचौर स्थित निवासमा पुगेर संस्थाका अध्यक्ष टंक काफ्ले सहितका साहित्यकारले राष्ट्रकविलाई सम्मान गर्नुभएको हो। घिमिरेको 900 जन्म वर्ष र कोजाग्रत पूर्णिमाको अवसरमा भएको कार्यक्रममा राष्ट्रकवि घिमिरेले स्रष्टा र संचारकर्मीलाई टीका र आशीर्वाद दिनुभएको छ।
रौतहटको डोरी खोलामा डुबेर दुई बालिका बेपत्ता भएका छन्। दुर्गा भगवती गाउँपालिका र माधव नारायण नगरपालिका बीचमा पर्ने डोरी खोलामा नुहाउने क्रममा 8 वर्षीय ममता कुमारी दास र काजल कुमारी दास बगेर बेपत्ता भएका हुन्। उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।
दाङमा करेन्ट लागेर 3 घाइते भएका छन्। घोराई उपमहानगरपालिका तुलसीपुर चोकमा रक्सीको होर्डिङ बोर्ड राख्ने क्रममा गोविन्द भण्डारी, ललित सेजवार र दिपेन्द्र श्रेष्ठलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। उनीहरूको राप्ती उपक्षेत्रीय अस्पताल घोराईमा उपचार भइरहेको छ।
कपिलवस्तुको शिवराज नगरपालिकाका बासिन्दाले शौचालय नबनाए नगरपालिकाबाट सेवा सुविधा नपाउने भएका छन्। आउँदो कार्तिक 1 गतेदेखि नगरपालिका र वडा कार्यालयबाट घरमा शौचालय नहुने घरधनीलाई कुनै पनि सेवा सुविधा नदिने नगर प्रमुख नेत्रराज अधिकारीले बताउनुभयो। नगरपालिकालाई आउँदो मंगिर 25 गतेभित्र खुला दिशामुक्त क्षेत्र बनाउने उद्देश्यले नगरपालिकाका जनप्रतिनिधिलाई नगरस्तरीय खुला दिशामुक्त तथा पूर्ण सफाई सम्बन्धी अभिमुखीकरण समेत दिइएको छ।
काठमाडौँको दक्षिणी भेगमा रहेको आदिनाथको मन्दिरमा आजदेखि 1 महिने मेला शुरू भएको छ। हरेक वर्ष आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म आदिनाथको मेला लाग्ने गर्दछ। मेला भर्नको लागि काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रबाट भक्तजन पुग्ने गर्दछन्। आदिनाथको मन्दिरमा मेला भरेमा ठूला ठूला रोग नलाग्ने र कुष्ठरोग निको हुने जनविश्वास छ। यस्तै पारिवारिक सुख समृद्धि कायम हुने पनि जनविश्वास छ।
सप्तरीमा बिजुली चोर्ने 9 पक्राउ परेका छन्। सप्तरीको उत्तरी र पश्चिमी क्षेत्रमा खम्बाबाट तार तानेर बिजुली चोर्ने 9 नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र राजविराजले पक्राउ गरेको सप्तरीका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले जानकारी दिनुभयो।
भारतीय बजारबाट अवैध रूपमा ल्याउँदै गरिएको झण्डै 33 लाख रूपियाँ बराबरको कपडा प्रहरीले सुनसरीको इनरुवामा पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीले आज पत्रकार सम्मेलन गरी नियन्त्रणमा लिएको कपडा सार्वजनिक गरेको हो। सुनसरीको देवानगंज गाउँपालिका कप्तानगंजबाट को 1X2129 नम्बरको मिनी ट्रकमा ल्याउँदै गरिएका 52 पोका कपडा प्रहरीले नियन्त्रणमा लिएको थियो।
दशैंको बेला यात्रुसँग बढ़ी भाडा लिने चालकलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले कार्यवाही गरेको छ। बढ़ी भाडा लिएको गुनासो बढ़ेपछि नुवाकोटका विभिन्न ठाउँमा जाँच गरेर 7 गाड़ीका चालकलाई कार्यवाही गर्नुका साथै 165 यात्रुको 18,000 रूपियाँ फिर्ता गरिएको छ।
तेह्रथुमको आठराई गाउँपालिकामा आधारभूत टेलिफोन लाइन विस्तार गरी सेवा उपलब्ध गराउन स्थानीयवासीले माग गरेका छन्। संक्रान्ति बजारमा यसअघि उपलब्ध रहेको नेपाल टेलिकमको सीडीएमए फोनको सेवा भरपर्दो नभएको भन्दै स्थानीयवासीले आधारभूत टेलिफोन लाइन विस्तार गरिदिन माग गरेका हुन्।
मेरो पनि भन्नु छ।
दलहरूको एकताका विषयमा धेरैजनाले प्रतिक्रिया दिनुभएको छ। फेसबुकमा कमल कुंवर लेख्नुहुन्छ, वाम एकता र प्रजातान्त्रिक एकता दुवै ठिक छ। देशमा दर्जनौ पार्टी हुनुभन्दा 2 राजनैतिक शक्ति मात्रै भए भने यो गन्जागोल अवस्थाको अन्त्य हुन्थ्यो कि।
स्याङ्जाका सुमन चापागाईले पनि दलहरूको एकतालाई सकारात्मक ठान्नुभएको छ। उहाँ लेख्नुहुन्छ, जो जोले एकता गर्दैछन् सबैको एकता दीर्घकालीन बनोस्। नेताहरूले मात्रै कोल्टे फेर्ने होइन, राजनैतिक निकासबाट देशले पनि विकासको मार्गमा कोल्टे फेरोस्। शुभकामना।
तर डी पीटर बीके नाम राखेका साथी भने फरक विचार राख्दै लेख्नुहुन्छ, वाम एकता भने पनि प्रजातान्त्रिक एकता भने पनि नेताहरू त एउटै हुन् नि, उनीहरूको चरित्र पनि एउटै छ। जुट्न नपाउँदै फुट्ने चलन हट्ला जस्तो लाग्दैन, त्यसैले खाडीमा रहेका युवालाई यो कुराले खासै उत्साह थपेको छैन।
प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादीका मन्त्री हटाउने तयारी गरेको खबरमा विश्वास ढकाल टिप्पणी गर्नुहुन्छ, नेपालका नेताहरूको काम यही एउटै त छ नि, मन्त्री हटाऊ अनि फेरि मन्त्री बनाऊ।
डाक्टर गोविन्द केसीले आजदेखि 13 अनसन बसेको खबरमा गोपाल कटेल लेख्नुहुन्छ, डाक्टर केसीको यो पटकको अनसन पनि दलहरूको एकताको भुङ्रोमा पर्ने निश्चित छ। राजनीतिक लाभको लागि कुनै व्यक्ति अनसन बसेको भए माग उहिले पूरा हुन्थ्यो होला, तर डाक्टर केसी आम नागरिकको पक्षमा अनसन बसेका छन्। कसले पो सुन्थ्यो र?
प्युठानका भूपेन्द्रजीसी हाम्रो फेसबुक पेजमा लेख्नुहुन्छ, स्थानीय तहको चुनावपछि गाउँ गाउँमा सिंहदरबार पुग्छ भन्ने खुब हल्ला गरिएको थियो, तर प्युठानका स्थानीय तहमा त एउटा सानो कोठा भाडामा लिएर कार्यालय चलाइएको छ। कर्मचारी पनि पूरै छैनन्, सेवाग्राहीले समयमै सेवा पनि पाएका छैनन्। के यही हो गाउँ गाउँमा सिंहदरबार?
विचारका लागि तपाईलाई धन्यवाद। तपाई पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आईभीआर नम्बर 01500019 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू रुबिना श्रेष्ठ र सुजाता खत्री। अब विदेशका खबर। बेलायती लेखक काजुओ इसिगुरोले सन् 2017 साहित्यतर्फको नोबेल पुरस्कार जित्नु भएको छ। इसिगुरोका कृतिहरूमा व्यक्त भावनात्मक विचारले संसारबारे पाठकको भ्रम चिर्न सहयोग पुर्याएको नोबेल पुरस्कार कमिटिको ठहर छ। इसिगुरोका 8 कृति प्रकाशित छन्। ती सबै 40 भन्दा धेरै भाषामा अनुवाद गरिएका छन्। द रिमेन्स अफ द एन्ड नेभर लेट मी गो वहाँको सबैभन्दा धेरै रुचाइएको कृति हो। सन् 1954 जापानको नागासाकीमा जन्मिएका इसिगुरो पछि बेलायतमा बसाई सरेका हुन्।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। मोरङको आइतबारेमा आजदेखि शुरू पूर्वाञ्चल स्तरीय 7 वीरेन्द्रनगर कप क्रिकेट प्रतियोगितामा इटहरी क्रिकेट एकाडेमीले विजयी शुरूआत गरेको छ। इटहरीले दिएको 61 रनको लक्ष्य पछ्याएको बीसीसी दमक 10 ओभर 3 बलमा 14 रनमा अल आउट भएपछि इटहरी 46 रनले विजयी भएको हो। इटहरीलाई जिताउन विधान गोस्वामीले 5 विकेट लिए। यसअघि पहिले ब्याटिङ गरेको इटहरीले 20 ओभरमा 60 रन बनाएको थियो। असोज 31 गतेसम्म चल्ने प्रतियोगितामा 14 टीम सहभागी छन्।
सन् 2018 विश्वकप छनौट अन्तर्गत आज 9 खेल हुँदैछन्। आज राति 12:30 हुने खेलमा इङ्ल्याण्डले स्लोभेनियासँग तथा नर्दर्न आयरल्याण्डले जर्मनीसँग खेल्दैछ। रोमानिया र काजकस्तान, डेनमार्क र मोन्टेनेग्रो, माल्टा र लिथुवानिया, सान मारियो र नर्वे, स्कटल्याण्ड र स्लोभाकिया बीचको खेल पनि राति 12:30 नै हुनेछ। त्यस्तै अजरबैजान र चेक गणतन्त्र तथा अर्मेनिया र पोल्याण्ड बीचको खेल भने अहिले 9:50 शुरू हुनेछ।
र सन् 2003 विश्वकप फुटबल आयोजना गर्न 3 दक्षिण अमेरिकी देश अर्जेन्टिना, उरुग्वे र पाराग्वेले संयुक्त रूपमा प्रस्ताव पेश गर्ने भएका छन्। अर्जेन्टिनाको राजधानी ब्युनस आयर्समा रहेको राष्ट्रपति भवनबाट 3 देशले फिफा समक्ष दावेदारी पेश गर्ने घोषणा गरेका हुन्। सन् 2030 विश्वकप आयोजनाका लागि फिफाले अझै 4 महिना दावेदारी खुल्ला नगर्ने भए पनि विभिन्न देशले तयारी शुरू गरिसकेका छन्। सन् 2030 विश्वकप फुटबल शुरू भएको 100 वर्ष पुग्नेछ। पहिलो विश्वकप फुटबल सन् 1930 उरुग्वेमा शुरू भएको थियो।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
चुनाव आचार संहिता विपरीत काम गरेको भन्दै पर्यटन मन्त्री जितेन्द्र नारायण देवसँग स्पष्टीकरण माग। दलको कार्यक्रममा सहभागी पुननिर्माण प्राधिकरणका सीईओ पोखरेललाई प्युठानबाट फर्कन निर्देशन।
उम्मेद्वार छनौट बारेको प्रतिवेदन 3 दिनभित्र तयार गर्न कार्यदललाई एमाले र माओवादी केन्द्रका शीर्ष नेताको निर्देशन। 7 दिनभित्र घोषणा पत्रको मस्यौदा बनाउन।
चुनावी रणनीति बनाउन कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धन दिनभर छलफलमा व्यस्त। उम्मेद्वार चयनको मापदण्डबारे छलफल गर्न कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि।
यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार बेलायती लेखक काजुओ इसिगुरोलाई वहाँका कृतिले संसारबारे पाठकको भ्रम चिर्न सहयोग पुर्याएको ठहर।
र विश्वकप फुटबल छनौट अन्तर्गत आज राति 9 खेल हुँदै।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सुरेश महर्जनसँगै अर्जुन पोखरेल र सुनिता पहरी विदा हुन्छौ। नमस्कार।